रेडियो तेहरान के सभी आदरणीय श्रोताओं की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। प्रिय श्रोताओं, आज के कार्यक्रम का शुभारंभ हम पवित्र कुरान के सूरह आराफ की 180 से 183 तक की आयतों से कर रहे हैं। कारी हैं श्री अली असगर बुरुमंत।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولله الأسماء الحسنى فادعوه بها وذروا الذين يلحدون في أسمائه سيجزون ما كانوا وممن خلقنا أمة يهدون بالحق وبه يعدلون والذين كذبوا بآياتنا سنستدرجهم من حيث لا يعلمون والذين كذبوا بآياتنا سنستدرجهم من حيث لا يعلمون وأملي لهم إن كيدي متين صدق الله العلي العظيم
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है, और अच्छे नाम अल्लाह ही के लिए हैं, तो तुम उन्हीं के द्वारा उसे पुकारो और उन लोगों को छोड़ दो जो उसके नामों के विषय में कुटिलता ग्रहण करते हैं। जो कुछ वे करते हैं उसका फल वे जल्द पाएंगे, और जिन लोगों को हमने पैदा किया है उनमें एक गुट ऐसे लोगों का भी है जो हक के साथ मार्ग दिखाते हैं और उसी के साथ इंसाफ करते हैं, और जिन्होंने हमारी आयतों को झुठलाया हम उन्हें इस प्रकार आहिस्ता आहिस्ता जहन्नम में ले जाएंगे कि उन्हें पता भी नहीं चलेगा, और मैं उन्हें ढील देता हूँ, निसंदेह मेरी चाल दृढ़ है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रसारण आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज मंगलवार है, शहरीवर की 8, सफर की 2 और अगस्त की 30 तारीख। श्रोताओं, इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद राजनीतिक चर्चा, उसके बाद हम आपको एक विशेष कार्यक्रम सुनाएंगे और अंतिम कार्यक्रम होगा कुरानी किस्से। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। اب آپ مریم مہردادی اور سید میسم سے وشو سماچار سنیے.
بسم اللہ الرحمن الرحیم. سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش. ایرانی راشٹرپتی سے ملاقات میں ورشٹھ نیتا نے موجودہ سرکار کی سراہنا کی ہے. ہنسا کے لیے صدر نے عراقی جنتا سے معافی مانگتے ہوئے اپنے سمرتھکوں سے گرین زون خالی کرنے کی اپیل کی ہے. ایرانی راشٹرپتی نے کہا کہ سعودی عرب کے ساتھ اچھے سمبندھ تہران اور کشتر کے ہت میں ہیں. غلام نبی آزاد کے سمرتھن میں 64 کانگریسیوں نے پارٹی سے استعفی دے دیا ہے. اور اب آپ وستار سے سماچار سنیے.
ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا ہے کہ کرانتی کے آندولن کی اصلی ہیرو جنتا رہی ہے اور یہ سچائی سبھی کے لیے ایک پاٹھ ہے کہ کس طرح سے اس راشٹر کے ساتھ برتاؤ کیا جائے. ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے منگلوار کو راشٹرپتی ابراہیم رئیسی اور ان کی کیبینٹ کے ساتھ ملاقات میں کہا کرانتی کے دوران راشٹر کا اتساہ کرانتی کی مہانتا کے سامنے سامراجیوادی شکتیوں کا آشچرے ویشوی غنڈوں کی نرنتر شتروتا صدام کے ہوائی حملوں کے خلاف دیش اور راجدھانی کا رکشاہین ہونا دیش بھر میں آتنکوادیوں کا پرکوپ کرانتی کے پہلے ورشوں میں اشانتی کرانتی کے بعد وبھن سرکاروں کا پردرشن پوتر پرتیرکشا اور ان مورچوں پر راشٹر کی نرائک اپستھتی اور وبھن مورچوں اور وبھن مارچوں اور سماروہوں میں لوگوں کی سراہنیہ اپستھتی ایسے وشے ہیں جنہیں سماج میں ہمیشہ زندہ رکھا جانا چاہیے. ورشٹھ نیتا کا کہنا تھا کہ لوگ دیکھتے ہیں کہ سرکار سکریہ ہے اور انہیں سیوا پردان کرنے اور ان کی سمسیاؤں کے سمادھان کے لیے پریاس کر رہی ہے اور اس سچائی نے لوگوں میں امید جگائی ہے اور ان کا وشواس بحال کیا ہے. حالانکہ ان میں سے کچھ پریاسوں کا نتیجہ حاصل ہو گیا ہے لیکن کچھ کا نتیجہ پراپت نہیں ہوا ہے.
ایران کے راشٹرپتی سید محمد ابراہیم رئیسی نے کہا ہے کہ سعودی عرب کے ساتھ مضبوط واچہ سمبندھ ایران سہت پورے کھیتر کے ہت میں ہیں. انہوں نے ودیشیوں کے ہستکشیپ کے بنا کھیتری دیشوں کے مدھیہ سمبندھوں کو مضبوط بنائے جانے ہیتو عراقی پرستاو کو پربھاوی بتایا اور کہا کہ سعودی عرب اور ایران کے بیچ سمبندھوں کو مضبوط بنانا کھیتر کی سرکشا کے ہت میں ہے. انہوں نے سوموار کی شام کو عراقی ودیش منتری معاد حسین کے ساتھ بھینٹ وارتا میں کہا کہ عراق میں سمست راجنیتک گٹوں و دھڑوں کے مدھیہ وارتا کے مادھیم سے نئی سرکار کے گٹھن پر سہمتی ہو سکتی ہے اور اس سمبندھ میں ورشٹھ دھارمک نیتریتو بہت مہتوپورن بھومیکا نبھا سکتا ہے. راشٹرپتی نے کھیتریہ معاملوں میں عراقی سرکار دوارا وچار ومرش کیے جانے کی سراہنا کرتے ہوئے کہا کہ ودیشوں کے ہستکشیپ کے بنا کھیتریہ دیشوں کے مدھیہ سہکاریتا و سہیوگ کے سمن میں عراقی سرکار کا پریاس کھیتریہ سمرستا میں پربھاوی ہوگا. اسی پرکار ایران کے راشٹرپتی نے عراقی مدھیستتا سے سعودی عرب کے ساتھ وارتا کے 5 دور کو رچناتمک بتایا اور بل دے کر کہا کہ پہلے ہو چکے سمجھوتوں کے کریانوین سے لین دین کی سطح بہتر ہو جائے گی. اس ملاقات میں عراقی ودیش منتری فواد حسین نے بھی اپنے دیش میں شانتی و سرکشا استھاپت کرنے میں ایران کے ہمیشہ سمرتھن کی پرشنسا کی اور کہا کہ عراق ایران اور سعودی عرب کے مدھیہ سمبندھوں کو بہتر بنانے کی دشا میں پریاس کرتا رہے گا. اس سمبندھ میں انہوں نے ایک وسترت رپورٹ پیش کی ہے.
عراقی شیعہ دھرم گرو اور راجنیتا مقتدی صدر کے راجنیتی چھوڑنے کے اعلان کے بعد بغداد اور دکشنی عراق میں بھڑکنے والی ہنسا میں اب تک صدر کے 23 سمرتھکوں سمیت کل 32 لوگوں کی موت ہو چکی ہے. عراق کے پرتدوندی سشستر گٹوں کے بیچ سوموار کو شروع ہوئی لڑائی منگلوار کو بھی جاری رہی جس میں اب تک 32 لوگوں کے مارے جانے اور کم سے کم 750 لوگوں کے گھائل ہونے کی خبر ہے. عراقی سرکشا بلوں کا کہنا ہے کہ بغداد کے اتی سرکشت کھیتر گرین زون پر 4 راکٹ داغے گئے ہیں جس سے آواسیہ علاقوں کو نقصان پہنچا ہے. پچھلے سال اکتوبر میں ہوئے عام چناؤں میں سب سے زیادہ سیٹیں حاصل کرنے کے بعد صدر سرکار کا گٹھن کرنے میں ناکام رہے جس کے بعد سوموار کو انہوں نے راجنیتی سے استعفی دینے کا اعلان کر دیا. سوموار کی رات بغداد اور بصرہ سمیت کئی علاقوں میں صدر کے سمرتھکوں نے ہنسک پردرشن کیے جس کے بعد بڑے پیمانے پر ہنسا بڑھک اٹھی.
عراق میں شیعہ مسلمانوں کے ورشٹھ دھرم گرو آیت اللہ سید علی سیستانی نے ایک سندیش جاری کر کے دیش میں جاری ہنگامے اور ہنسا کو ترنت بند کرنے کی مانگ کی ہے۔ سوموار کو عراقی شیعہ دھرم گرو اور راجنیتا مقتدی صدر دوارا راجنیتی سے استعفیٰ دینے کی گھوشنا کے بعد ان کے سمرتھکوں نے بغداد کے گرین زون پر دھاوا بول دیا تھا۔ آیت اللہ سیستانی نے منگلوار کو ایک بیان جاری کر کے کہا ہے کہ اسلامی شریعت کے مطابق اسلامی کیلنڈر کے ان دو مہینوں محرم اور سفر میں یدھ حرام ہے۔ عراق میں عربین کے اوسر پر شروع ہونے والی جھڑپوں کی نندا کرتے ہوئے شیعہ مسلمانوں کے ورشٹھ دھرم گرو نے کہا، میں اس اوسر پر ان جھڑپوں کو حرام سمجھتا ہوں اور سبھی کو آپسی بھائی چارے کی دعوت دیتا ہوں۔ گورتلب ہے کہ سوموار اور منگلوار کو بغداد سمیت عراق کے کئی دوسرے علاقوں میں ہونے والی جھڑپوں میں 32 لوگوں کے مارے جانے کی سوچنا ہے۔ حالانکہ عراقی نیتاؤں کی اور سے کی جانے والی شانتی کی اپیل کے بعد منگلوار شام کو بغداد میں حالات کافی بہتر ہو گئے ہیں۔
عراق کے جوائنٹ آپریشنز کمانڈ نے اس دیش کے ہنساگرست سبھی شہروں سے کرفیو ہٹانے کی گھوشنا کی ہے۔ منگلوار کو عراقی شیعہ دھرم گرو مقتدی صدر نے دیش میں جاری ہنسا بھڑکنے پر عراقی جنتا سے معافی مانگی اور اپنے سمرتھک لڑاکوں اور پردرشنکاریوں سے ترنت گرین زون سے باہر نکلنے کی اپیل کی۔ راجنیتی چھوڑنے کے مقتدی صدر کے اعلان کے بعد ان کے سمرتھکوں اور سرکشا کرمیوں کے بیچ بغداد میں لگاتار دوسرے دن ہنسک جھڑپیں ہوئی تھیں، لیکن ان کی اس اپیل کے بعد ان کے سمرتھکوں نے اپنے ہتھیاروں کے ساتھ گرین زون سے باہر نکلنا شروع کر دیا تھا۔ انہوں نے اپیل کرتے ہوئے کہا تھا، میں عراقی جنتا سے اور ان لوگوں سے جو اس ہنسا سے پربھاوت ہوئے ہیں معافی مانگتا ہوں، اس لیے اگر 60 منٹ کے بھیتر آپ لوگ گرین زون اور سنسد بھون کے باہر دھرنے سے پیچھے نہیں ہٹے تو میں آپ کو اور پارٹی دونوں کو چھوڑ دوں گا۔
کانگریس سے استعفیٰ دے چکے سینئر نیتا غلام نبی آزاد کے سمرتھن میں کانگریس کے کئی نیتاؤں نے پارٹی سے استعفیٰ دے دیا ہے۔ آزاد کے سمرتھن میں پورو اپ مکھیہ منتری تارا چند سہت جموں کشمیر کے 64 کانگریس نیتاؤں نے پارٹی سے استعفا دیا ہے۔ پراپت جانکاری کے انوسار غلام نبی آزاد کے سمرتھن میں استعفا دینے والوں میں پورو منتری ماجید وانی، منوہر لال شرما، گھارو چودھری، پورو ودھائک بلوان سنگھ، جموں کشمیر کانگریس کے سچیو نریندر شرما اور مہا سچیو گورو مغوترا جیسے بڑے نیتا ہیں۔ یہ سبھی رویوار کو آزاد کے نیتتو والی نئی پارٹی میں شامل ہوں گے۔ ان سبھی نیتاؤں نے غلام نبی کی موجودگی میں استعفیٰ دیا ہے۔ اس موقع پر پورو اپ مکھیہ منتری تارا چند نے کہا کہ ہم اس بات سے خوش ہیں کہ آزاد اپنی پارٹی بنا رہے ہیں، ورنہ کانگریس اعلی کمان نے ہم سے ایک بار بھی ملنے کی کوشش نہیں کی۔
راجناتھ سنگھ نے کہا ہے کہ مہاتما گاندھی کے بعد نریندر مودی ہی ایک مادر ایسے نیتا ہیں جو جنتا کی بھاوناؤں کو سمجھتے ہیں۔ پی ایم مودی لوگوں سے سیدھے جڑ جاتے ہیں جو ان پر وشواس کرتے ہیں۔ دا آرکیٹیکٹ آف دا بی جے پی نامک کتاب کے ویموچن کے اوسر پر انہوں نے یہ بات کہی۔ بی جے پی نیتا نے یہ بھی کہا کہ کچھ لوگ مودی کی کارڈ ڈھونڈ رہے ہیں لیکن انہیں یہ مل نہیں رہی ہے۔
بھارت کے پردھان منتری نریندر مودی نے سوموار کو پڑوسی دیش پاکستان میں باڑھ کی استھتی پر دکھ جتایا۔ باڑھ پیڑتوں کے پرتی سنویدنا ویکت کرتے ہوئے انہوں نے امید جتائی کہ جلد ہی سامان استھتی بحال ہو جائے گی۔ پی ایم مودی نے اپنے ٹویٹ میں لکھا کہ پاکستان میں باڑھ سے ہوئی تباہی کو دیکھ کر دکھی ہوں۔
روسی نیوز ایجنسی تاس نے خبر دی ہے کہ امریکہ افغانستان کے پورو ویمان چالکوں کو کیلیفورنیا میں یوکرین میں لڑنے کے لیے ٹریننگ دے رہا ہے۔ تاس نیوز ایجنسی نے بتایا ہے کہ امریکی پرتیرکشا منترالے نہ کیول افغانستان کے پورو ویمان چالکوں بلکہ ہر اس افغانی کو یوکرین میں لڑنے کی ٹریننگ دے رہا ہے جو افغانستان کی پہلے کی سرکار میں سرکشا کرمی تھا اور ٹریننگ کے بعد اس پرکار کے لوگوں کو پولینڈ کے راستے یوکرین بھیج رہا ہے۔ اس سے پہلے بھی بارمبار رپورٹ آئی تھی کہ امریکہ اور برٹین افغانستان کے پورو سرکشا کرمیوں کو ٹریننگ دے رہے ہیں۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گانتانت ایران کی آواز۔
راجنیتک چرچا۔ दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं। कायम रिजवी का सलाम स्वीकार कीजिए। बगदाद में सशस्त्र झड़पें, अमरीका द्वारा अफगानी पायलटों का यूक्रेन में प्रयोग और बीजेपी तथा आम आदमी पार्टी के बीच जारी रस्साकशी। दोस्तों, इन मुद्दों पर कार्यक्रम में हम विस्तार से चर्चा करेंगे। इराकी शिया धर्मगुरु और राजनेता मुक्तदा सदर के राजनीति छोड़ने के ऐलान के बाद इराक की राजधानी बगदाद और दक्षिणी इराक में भड़कने वाली हिंसा में अब तक सदर के दसियों समर्थकों सहित कम से कम 32 लोगों की मौत हो चुकी है। इराक के प्रतिद्वंद्वी सशस्त्र गुटों के बीच सोमवार को शुरू हुई लड़ाई में कम से कम 750 लोगों के घायल होने की भी सूचना है। इराक की स्थिति पर पेश है जलाल खालिदी की रिपोर्ट, जिसे स्वर दे रहे हैं अहमद अब्बास।
बगदाद में कल की रात बड़ी अशांत रही। मुक्तदा सदर ने राजनीति से संन्यास लेने का ऐलान किया तो उनके समर्थकों ने राष्ट्रपति भवन पर हमला कर दिया, जहां मंत्रिमंडल की बैठकें आयोजित होती हैं। नतीजे में कैबिनेट का सारा कामकाज ठप हो गया। सदर धड़े के समर्थक यहीं पर नहीं रुके, बल्कि उन्होंने हथियार भी उठा लिए और ग्रीन जोन इलाके में सुरक्षा बलों पर हमला कर दिया। मुक्तदा सदर ने अपने समर्थकों की हिंसा, उनकी तरफ से सुरक्षा बलों और राजनीतिक दलों के ठिकानों पर हमलों पर अपनी नाराजगी जाहिर की और भूख हड़ताल शुरू कर दी। इस भूख हड़ताल का मकसद हालात को शांत करना है। बगदाद में ये हालात हुए तो पश्चिमी मीडिया, अरब टीवी चैनल और बास पार्टी से जुड़े तत्व हालात को और खराब करने के लिए पूरी तरह सक्रिय हो गए और उन्होंने जहर उगला। इस बीच हशदु शाबी नामक पॉपुलर फोर्स के कमांडर फैयाज ने बयान दिया कि हम सुरक्षा बलों की भी हिफाजत करेंगे और राजनीतिक प्रक्रिया की भी हिफाजत करेंगे। दुश्मन जो फितना फैलाना चाहता है, हम उसमें हरगिज नहीं पड़ेंगे। इराकी सरकार ने हालात को कंट्रोल करने के लिए सारे प्रांतों में कर्फ्यू का ऐलान कर दिया है, ताकि वर्तमान अशांति समाप्त हो सके। अब सारी निगाहें नजफ स्थित धार्मिक नेतृत्व पर लगी हुई हैं, ताकि वो वर्तमान संकट से बाहर निकलने का उचित रास्ता दिखाए और देश को भयानक साजिश का शिकार होने से बचा ले। इराक का धार्मिक नेतृत्व अनेक अवसरों पर देश को गंभीर संकटों से बचा चुका है, इसलिए जनता के साथ ही राजनीतिक गलियारों और महत्वपूर्ण हस्तियों को ये उम्मीद है कि नजफ से धार्मिक नेतृत्व की ओर से वर्तमान हालात को काबू में करने के लिए उचित सुझाव और मार्गदर्शन मिलेगा। बगदाद से IRIB के लिए जलाल खालिदी की रिपोर्ट।
अमेरिका के बारे में ये कहा जाता है कि वो किसी का भी सगा नहीं है, वो केवल अपने हितों को देखता है और अपने स्वार्थ के बारे में ही सोचता है। यूक्रेन युद्ध को आगे बढ़ाने के लिए अब वो अफगानिस्तान के पायलटों को प्रयोग कर रहा है। विस्तृत रिपोर्ट के साथ उपस्थित हैं मोहम्मद मेहदी।
रूसी न्यूज एजेंसी तास ने खबर दी है कि अमेरिका अफगानिस्तान के पूर्व विमान चालकों को कैलिफोर्निया में यूक्रेन में लड़ने के लिए ट्रेनिंग दे रहा है। तास न्यूज एजेंसी ने बताया है कि अमेरिकी प्रतिरक्षा मंत्रालय पेंटागन न केवल अफगानिस्तान के पूर्व विमान चालकों बल्कि हर उस अफगानी को यूक्रेन में लड़ने की ट्रेनिंग दे रहा है जो अफगानिस्तान की पहले की सरकार में सुरक्षा कर्मी था, और ट्रेनिंग के बाद इस प्रकार के लोगों को वो पोलैंड के रास्ते यूक्रेन भेज रहा है। इससे पहले भी बारंबार रिपोर्टें आई थीं कि अमेरिका और ब्रिटेन अफगानिस्तान के पूर्व सुरक्षा कर्मियों को ट्रेनिंग देकर यूक्रेन में लड़ने के लिए भेज रहे हैं। 24 फरवरी से रूस ने यूक्रेन के खिलाफ जो विशेष सैन्य अभियान आरंभ किया है वो 7वें महीने में दाखिल हो चुका है। रूस ने बारंबार कहा है कि पश्चिमी देश यूक्रेन के लिए जो हथियारों की खेप भेज रहे हैं वो न केवल विवाद के लंबा होने का कारण बन रहा है बल्कि उसके ऐसे दुष्परिणाम सामने आ रहे हैं जिनकी अपेक्षा नहीं की जा सकती। जानकार हलकों का कहना है कि रूस यूक्रेन के मध्य जो युद्ध चल रहा है वास्तव में उसकी बुनियाद अमेरिका और नेटो ने रखी है और इस युद्ध की आग भी उन्होंने लगाई है और अब यूक्रेन के लिए हथियार भेजकर आग में घी डालने का काम कर रहे हैं। इसी प्रकार जानकार हलकों का कहना है कि यूक्रेन के दिशा निर्देशन का रिमोट कंट्रोल भी अमेरिका के हाथ में है और वो जब तक चाहेगा ये युद्ध जारी रहेगा और इस युद्ध से जो तबाही हो रही है उसका जिम्मेदार भी अमेरिका और पश्चिमी देश व नेटो हैं, जो यूक्रेन के लिए हथियार भेज रहे हैं और यूक्रेन में लड़ने के लिए दूसरे देशों के नागरिकों को ट्रेनिंग भी दे रहे हैं। सवाल ये उठता है कि इस युद्ध में जो लोग मारे जा रहे हैं उसका जिम्मेदार कौन है, इस युद्ध का असली जिम्मेदार कौन है। राजनीतिक विश्लेषकों का मानना है कि ये 20वीं सदी के शीत युद्ध का नया व आधुनिकतम रूप है और इस युद्ध के माध्यम से अमेरिका रूस से अपनी पुरानी दुश्मनी निकालना और रूस को यथासंभव कमजोर कर देना चाहता है। इसी प्रकार अमेरिका इस युद्ध से अमेरिका में हथियारों का निर्माण करने वाली कंपनियों की जेब भरना चाहता है। क्या यूक्रेन युद्ध के लिए हथियार भेजना और यूक्रेन युद्ध में लड़ने के लिए दूसरे देशों के नागरिकों को ट्रेनिंग देना यह मानवाधिकारों का हरण नहीं है? बहरहाल अमेरिका किसी का भी सगा नहीं है, वो केवल अपने हितों को देखता और उसके बारे में सोचता है। जहां उसके हित होते हैं वहां वो हितैषी व शुभ चिंतक का चोला धारण करके पहुँच जाता है और पहुँच जाने के बाद वहाँ अपनी सैनिक व गैर सैनिक गतिविधियाँ आरंभ कर देता है। यूक्रेन, ताइवान, जापान और सीरिया जैसे देशों में उसके क्रियाकलापों व गतिविधियों को इसी दिशा में देखा जा सकता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। दिल्ली की आम आदमी पार्टी ने भ्रष्टाचार का आरोप लगाते हुए दिल्ली के उपराज्यपाल को बर्खास्त करने की मांग की है। नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
भ्रष्टाचार के मुद्दे को लेकर दिल्ली की सत्ताधारी आम आदमी पार्टी और केंद्र की सत्ताधारी भारतीय जनता पार्टी के बीच राजनीतिक बयानबाजी तेज हो गई है। भाजपा ने जहां भ्रष्टाचार में लिप्त बताए गए दिल्ली के 2 मंत्रियों सत्येंद्र जैन और मनीष सिसोदिया को हटाने की मांग की है, वहीं आम आदमी पार्टी ने दिल्ली के उपराज्यपाल विनय सक्सेना को बर्खास्त करने की मांग की है, जिन पर पार्टी ने भ्रष्टाचार में लिप्त होने का आरोप लगाया है। यद्यपि आम आदमी पार्टी ने स्वयं विधानसभा में अपना बहुमत सिद्ध करने के लिए विशेष अधिवेशन बुलाया है, लेकिन अपने ही विधायकों के हंगामे के कारण अभी तक चर्चा पूरी नहीं हो सकी है। इस प्रश्न के उत्तर में कि दिल्ली की 70 सदस्यीय विधानसभा में आम आदमी पार्टी के विधायकों की संख्या 62 है और भाजपा के केवल 8 विधायक हैं, तो फिर बहुमत सिद्ध करने की आवश्यकता क्यों हुई? आम आदमी पार्टी के विधायक अमानतुल्लाह खान ने कहा,
जिस तरह से दूसरे स्टेटों में इन्होंने सरकारें गिराई हैं, तो हम यहाँ दिखाना चाहते हैं कि हमारा कोई भी एक भी विधायक जो है इन्होंने कोशिशें की, बिका नहीं है। और सारे हमारे साथ हैं।
दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल ने आरोप लगाया है कि भाजपा ने कर्नाटक, गोवा, मध्य प्रदेश और महाराष्ट्र में लॉटस ऑपरेशन द्वारा विधायकों को खरीद कर निर्वाचित सरकार को अस्थिर किया है, मगर दिल्ली में भाजपा का ये प्रयास विफल रहा है। आम आदमी पार्टी के विधायकों ने आज भी विधानसभा के भीतर दिल्ली के उपराज्यपाल के त्यागपत्र की मांग की, जिन पर नोटबंदी के समय खादी ग्राम उद्योग के अध्यक्ष के रूप में 1400 करोड़ रुपए के घोटाले का आरोप लगाया गया है। आम आदमी पार्टी के विधायक जनरैल सिंह,
सौदे पर बैठ के अगर ऐसा कोई व्यक्ति बैठा है, ऐसा कोई शख्स बैठा है जिसके ऊपर बहुत बड़े भ्रष्टाचार के आरोप साबित हो चुके हैं, तो उस आदमी को सबसे पहले तो गैरतमंद हो तो वो इस्तीफा दे दे। अब वो खुद इस्तीफा नहीं दे रहे तो हम केंद्र सरकार से या महामहिम राष्ट्रपति जी से आग्रह कर रहे हैं, अपील कर रहे हैं, भाई इनको बर्खास्त करो और इनके खिलाफ जांच बिठाओ, क्योंकि इस ओहदे पर बैठकर निष्पक्ष जांच नहीं हो पाएगी जब तक वो इस ओहदे पर बैठे हैं।
आम आदमी पार्टी के विधायकों ने कल सारी रात विधानसभा परिसर में इस मुद्दे को लेकर धरना दिया और मनीष सिसोदिया और सत्येंद्र जैन के इस्तीफे की मांग की। भाजपा ने आम आदमी पार्टी की सरकार पर आबकारी नीति और शिक्षा के क्षेत्र में भ्रष्टाचार का आरोप लगाया है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है।
श्रोताओं, ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है एक विशेष कार्यक्रम।
दोस्तों, ईरान में आतंकवाद से संघर्ष दिवस के अवसर पर विशेष कार्यक्रम के साथ आपकी सेवा में हाजिर हैं मोहम्मद मेहदी और स्वाति का सलाम स्वीकार कीजिए। आज शहरीवर 1360 हिजरी शमसी को तेहरान में एक खतरनाक आतंकवादी हमला हुआ था, जिसमें मोहम्मद अली रजाई और मोहम्मद जवाद बाहुनर सहित ईरान के वरिष्ठ अधिकारी शहीद हो गए थे और इस दिन को ईरानी कैलेंडर में आतंकवाद से संघर्ष का नाम दिया गया।
ईरान की गणना विश्व के उन देशों में होती है जो सबसे अधिक आतंकवाद की भेंट चढ़े हैं। इस्लामी क्रांति की सफलता के बाद दुश्मनों ने इस्लामी व्यवस्था को आघात पहुंचाने के लिए 17,000 से अधिक ईरानी अधिकारियों और लोगों को शहीद कर दिया। आठ शहरीवार 1360 हिजरी शमसी को तेहरान में ईरान के तत्कालीन प्रधानमंत्री मोहम्मद जवाद बाहुनर के कार्यालय में भीषण विस्फोट हुआ था, जिसमें समय के राष्ट्रपति मोहम्मद अली रजाई और प्रधानमंत्री मोहम्मद जवाद बाहुनर सहित सरकारी प्रतिनिधि मंडल के कई गणमान्य अधिकारी शहीद हो गए थे। इस आतंकवादी विस्फोट से ठीक दो महीने पहले इस्लामी जमहूरी पार्टी के कार्यालय में भीषण विस्फोट हुआ था, जिसमें आयतुल्ला सैयद मोहम्मद हुसैनी बहिश्ती और 70 से अधिक अधिकारी और राजनेता शहीद हो गए थे।
शहादत के समय मोहम्मद अली रजाई की उम्र 48 साल थी। ईरान की इस्लामी क्रांति की सफलता के बाद सबसे पहले उन्हें शिक्षा मंत्री बनाया गया और उसके बाद वे 1359 हिजरी शमसी में तेहरान से सांसद चुने गए। दो मुर्दात 1360 हिजरी शमसी को बनी सदर को राष्ट्रपति पद से हटा दिया गया और उसके बाद जो चुनाव हुए थे उसमें उन्हें 1,30,00,000 से अधिक मत प्राप्त हुए थे, जिसके बाद उन्हें ईरान का दूसरा राष्ट्रपति बना दिया गया।
मोहम्मद जवाद बाहुनर भी शहादत के समय 48 साल के थे। इस्लामी क्रांति की सफलता के बाद उन्हें भी विभिन्न जिम्मेदारियां दी गई, जैसे किरमान और तेहरान की जनता की ओर से प्रतिनिधि चुने गए और शिक्षा मंत्री बनाए गए। इसी प्रकार जब मोहम्मद अली रजाई राष्ट्रपति बनाए गए थे तो मोहम्मद जवाद बाहुनर को प्रधानमंत्री बनाया गया। दुश्मन ईरानी अधिकारियों, राजनेताओं और आम लोगों को शहीद करके इस्लामी व्यवस्था को समाप्त कर देना करना चाहते थे और वे यह सोचते थे कि आतंकवादी कार्रवाइयों के माध्यम से वे अपने लक्ष्यों को प्राप्त कर सकते थे, परंतु ईरानी राष्ट्र ने शहीदों के मार्ग को जारी रखा और शहीदों का पावन लहू ईरान के इस्लामी व्यवस्था का रक्षक बना। शहीद रजाई और शहीद बाहुनर ने भी अपने पावन लहू से इस्लामी व्यवस्था की सिंचाई की।
आतंकवाद विश्व समुदाय की बुनियादी और खतरनाक समस्या व चुनौती में परिवर्तित हो चुका है। पूरे इतिहास विशेषकर पिछले 100 वर्षों के दौरान विश्व की शांति व सुरक्षा के लिए आतंकवाद महत्वपूर्ण चुनौती रहा है। ईरान में इस्लामिक क्रांति की सफलता के आरंभ से आतंकवादी हमले शुरू हो गए। रोचक बात यह है कि इन हमलों को वो एजेंट अंजाम देते थे जो इस्लामी क्रांति को अपने हितों के लिए खतरा समझ रहे थे, जबकि इस्लामी क्रांति किसी भी अवैध हित के लिए न खतरा थी और न है, बल्कि वास्तविकता यह है कि इस क्रांति ने समस्त ईरानियों के हितों को सुनिश्चित बनाया और उन लोगों को देश से बाहर कर दिया जो ईरानी राष्ट्र की संपत्ति को लूट रहे थे। अमेरिका और ब्रिटेन के साथ जो हुआ उसे इसी परिप्रेक्ष्य में देखा जा सकता है।
साम्राज्यवादी शक्तियां, विशेषकर अमेरिका और ब्रिटेन, ईरान के प्राकृतिक स्रोतों को लूट रहे थे और इसी वजह से वे शाह का समर्थन करते थे। शाह ईरानी राष्ट्र की संपत्ति और तेल को अपनी संपत्ति समझता था और उससे जो आमदनी होती थी उसे वह अपनी इच्छानुसार खर्च करता था। अमेरिका और ब्रिटेन शाह का जो समर्थन करते थे उसकी सबसे बड़ी वजह यह थी कि वह वही करता था जो ये देश चाहते थे। दूसरे शब्दों में अमेरिका और ब्रिटेन ने शाह को अपनी नीतियों का अनुसरण करता बना रखा था और शाह इन देशों के हितों की आपूर्ति की दिशा में किसी प्रकार के संकोच से काम नहीं लेता था।
शाह को सत्ता का नशा था और इसी नशे को जारी व बाकी रखने के लिए उसने ईरानी जनता का खून बहाने में किसी प्रकार के संकोच से काम नहीं लिया और मानवाधिकारों की रक्षा का दम भरने वाले अमेरिका और ब्रिटेन ने एक बार भी न केवल शाह की दमनकारी नीतियों की भर्त्सना तक नहीं की बल्कि उसका पूरा समर्थन किया। आज अमेरिका और ब्रिटेन जो दुनिया में डेमोक्रेसी और लोकतंत्र की बात करते हैं तो उनसे पूछा जाना चाहिए कि जब ईरानी जनता शाह की अत्याचारी सरकार के मुकाबले में डटी हुई थी तब इन देशों ने ईरानी जनता के समर्थन के बजाय शाह का समर्थन क्यों किया। उसका भी जवाब स्पष्ट है। अमेरिका और ब्रिटेन को अपने हित प्यारे होते हैं, न कि किसी देश की जनता और लोग। किसी भी देश की जनता या लोग उनके हितों की दिशा में रुकावट जब भी बनते हैं तो वे उनकी हत्या करने में लेशमात्र भी संकोच से काम नहीं लेते हैं। ये कार्य वे अपनी कठपुतली सरकारों से करवाते हैं या खुद करते हैं। यमन, सीरिया और बहरीन जैसे देशों का उदाहरण सामने है।
इन देशों में अमेरिका और ब्रिटेन ने आतंकवादियों का समर्थन करके इन देशों को बर्बाद कर दिया। अफगानिस्तान और इराक की मिसाल भी सामने है। अमेरिका और ब्रिटेन ने इन देशों का अतिग्रहण करके वहां की प्राकृतिक संपत्ति को जी भर कर लूटा और इन देशों में हजारों लोगों की हत्या कर दी। आज अफगानिस्तान और इराक में जो हालात हैं, वहां जो आतंकवादी हमले होते रहते हैं उसके ध्यान योग्य भाग का संबंध अमेरिका और ब्रिटेन के क्रियाकलापों से है।
आतंकवादी गुट MKO का पश्चिमी देशों, विशेषकर अमेरिका और ब्रिटेन ने समर्थन किया और कर रहे हैं। आज ईरान के खिलाफ मानवाधिकार के संबंध में अमेरिका और पश्चिमी देशों की जो रिपोर्टें होती हैं उनका आधार आतंकवादी गुट MKO के तत्व होते हैं। दूसरे शब्दों में आज इसी गुट के तत्व ईरान के दुश्मनों के हाथों का खिलौना बने हुए हैं और अमेरिका और ब्रिटेन MKO के तत्वों की रिपोर्टों का प्रयोग ईरान पर दबाव डालने के हथकंडे के रूप में करते हैं।
रोचक बात यह है कि आतंकवादी गुट MKO ने स्वीकार किया है कि 11 फरवरी दिन से लेकर 26 इस्वंद 1362 हिजरी के बीच में उसने 4583 ईरानियों को शहीद कर दिया। MKO की स्वीकारोक्ति के बावजूद पश्चिमी व यूरोपीय देश, विशेषकर अमेरिका और ब्रिटेन, MKO का समर्थन कर रहे हैं और MKO के तत्व किसी प्रकार की समस्या के बिना इन देशों में पूरी आजादी के साथ रहते हैं और इन देशों में रहकर आतंकवादी गतिविधियों की योजना तैयार करते हैं।
अमेरिका ने इस्लामी क्रांति की सफलता के आरंभ से ही इस गुट का व्यापक समर्थन आरंभ कर दिया और आज भी कर रहा है। रोचक बात यह है कि अमेरिका ने कुछ वर्षों तक इस गुट का नाम आतंकवादी गुटों की सूची में रखा था, परंतु अब उसने MKO का नाम आतंकवादी गुटों की सूची से निकाल दिया है। यही नहीं, अमेरिका ने हर उस सरकार और शासन का समर्थन किया और कर रहा जिससे ईरानी राष्ट्र को नुकसान पहुंच सकता है। अमेरिका ने सद्दाम को उकसाकर और उसका व्यापक समर्थन करके ईरान पर हमला करवा दिया। सद्दाम के हमले से ईरानी राष्ट्र को इतना अधिक नुकसान पहुंचा कि उसे शब्दों में बयान नहीं किया जा सकता।
सद्दाम ने बारंबार ईरान के आवासीय क्षेत्रों और नगरों पर रासायनिक बमबारी करवाई, परंतु मानवाधिकारों की रक्षा का राग अलापने वालों ने एक बार भी सद्दाम की भर्त्सना नहीं की। यह इस बात का उल्लेख जरूरी है कि मानवाधिकारों की रक्षा का राग अलापने वाले पश्चिमी देशों ने ही सद्दाम को रासायनिक और दूसरे विनाशकारी हथियारों से लैस किया था। ईरान इराक युद्ध जो 8 वर्षों तक चला, वह अमेरिका, ब्रिटेन और कुछ देशों के समर्थन का परिणाम था। अगर ये देश सद्दाम का समर्थन न करते तो हमलावर सद्दाम बहुत पहले युद्ध विराम कर लेता। सद्दाम ने ईरान पर जो हमला किया था उसकी एक वजह यह थी कि वह ये सोच रहा था कि ईरान में नई नई इस्लामी क्रांति सफल हुई है और वहां कोई मजबूत सरकार नहीं है, इसीलिए ईरान पर हमले के लिए ये अच्छा समय है और इससे वह समूचे ईरान या ईरान के महत्वपूर्ण क्षेत्रों पर कब्जा कर देगा और इस्लामिक क्रांति का भी अंत कर देगा। परंतु 8 वर्षों का समय बीत गया और उसका कोई भी सपना साकार नहीं हो सका।
सवाल ये पैदा होता है कि आज अंतर्राष्ट्रीय स्तर पर आतंकवाद मानव समाज की सुरक्षा के लिए गंभीर चुनौती बन गया है और बहुत सी सरकारें व देश इससे लड़ने का भी दावा कर रहे हैं, परंतु आतंकवाद खत्म नहीं हो रहा है, तो इसकी वजह क्या है? इसके जवाब में राजनीतिक मामलों के विश्लेषकों का कहना है कि जब तक आतंकवाद से मुकाबले में दोहरे मापदंड का प्रयोग होता रहेगा तब तक आतंकवाद समाप्त नहीं होगा। आज अमेरिका, ब्रिटेन और पश्चिमी देश एक ओर आतंकवाद से मुकाबले का दावा करते हैं और दूसरी ओर आतंकवादी गुटों का व्यापक समर्थन करते हैं। सीरिया और यमन जैसे देशों में जो कुछ हुआ और हो रहा है वो पश्चिमी देशों और उनके पिछलग्गुओं के क्रियाकलापों का ही परिणाम है।
यही नहीं, अमेरिका और ज़ायनी शासन क्षेत्र और ईरान में आतंकवादी तत्वों के समर्थक रहे हैं। अमेरिका और इसराइल आतंकवादी गुटों व तत्वों का सैन्य प्रशिक्षण करते हैं, उन्हें आधुनिकतम हथियारों से लैस करते हैं और इन गुटों का प्रयोग अपने हितों को साधने के लिए करते हैं। आतंकवादी गुट दाइश और अलकायदा और दूसरे आतंकवादी गुट अमेरिका और पश्चिमी देशों की उपज हैं। अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप और पूर्व विदेश मंत्री हिलेरी क्लिंटन ने स्वीकार किया है कि अलकायदा को हमने यानी अमेरिका ने बनाया है। अमेरिका, ब्रिटेन और पश्चिमी देश या अवैध ज़ायोनी शासन आमतौर पर कभी भी आतंकवादी हमलों की भर्त्सना नहीं करते। ईरानी वैज्ञानिक मोहसिन फखरीजादे और मजीद शहरयारी, मसऊद अली मोहम्मदी और दारियूश रेजाई नेजात जैसे लोगों की ज़ायोनी शासन की गुप्तचर सेवा मुसाद के एजेंटों ने शहीद कर दिया, परंतु मानवाधिकार की रक्षा का दम भरने वाले किसी भी देश ने इन आतंकवादी हमलों की भर्त्सना नहीं की।
यही नहीं, अमेरिका ने आतंकवाद के खिलाफ संघर्ष के महानायक जनरल कासिम सुलेमानी को 13 दिसंबर 1398 हिजरी शमसी को बगदाद के अंतर्राष्ट्रीय हवाई अड्डे के बाहर शहीद कर दिया, जिस समय अमेरिका के आतंकवादी सैनिकों ने جنرل قاسم سلیمانی پر ڈرون سے حملہ کیا. اس سمے عراق کے سوئم سیوی بل کے اپ کمانڈر ابو مہدی المہندس اور کچھ دوسرے سرکشا کرمی بھی ان کے ساتھ تھے اور سب کے سب شہید ہو گئے.
بہرحال آتنکواد امریکہ اور اس کی ہاں میں ہاں ملانے والی دیشوں و شکتیوں کی اپج ہے, اور جب تک آتنکواد سے مقابلے کے سمبندھ میں دوہرے ماپدنڈ سے کام لیا جاتا رہے گا تب تک آتنکواد کے ختم ہونے کی اپیکشا نہیں کرنی چاہیے. تو دوستوں, آج کے کارکرم کا سمے یہی پر سماپت ہوتا ہے. ہمیں انمتی دیجیے.
تو شروطاؤ, اب رسوت ہے اگلا کاریکرم قرآنی قصے.
قرآنی قصے.
دوستو, ساپتاہک کاریکرم قرآن قصے کی ایک انکڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے.
دوستو, آج کے کاریکرم میں ہم آپ کو یہ بتائیں گے کہ پوتر قرآن کے سورہ حج کی 15ویں آیت کب نازل ہوئی تھی. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے 1443 سال پہلے پوت نگر مدینہ میں اسلامی سرکار کی بنیاد رکھی تھی اور ایشوری دھرم اسلام کے شکشاؤں کا پرچار پرسار کیا اور اسلامی سماج کا گٹھن کیا تھا جو آج تک باقی ہے. وہ ایک الگ بات ہے کہ آج ادھکانش اسلامی سماج و لوگ اسلام کی وشدھ شکشاؤں سے دور ہو چکے ہیں. آج اگر اسلامی سماجوں میں اسلامی شکشائیں ہوتی تو بہت سے غیر مسلمان انسان ہو جاتے, پرنتو انیتک و غلط کاریوں میں بہت سے مسلمان غیر مسلمانوں سے پیچھے نہیں ہیں, اور جب غیر مسلمان اس پرکار کے تتھا کتھت مسلمانوں کے عمل کو دیکھتا ہے تو وہ یہ سمجھتا ہے کہ اسلام یہی ہے جبکہ اسلام کچھ اور ہے.
آج اسلام اور مسلمانوں کے دشمن تتھا کتھت مسلمانوں کے عمل کو اسلام کے خلاف دشپرچار کا بہانہ بناتے ہیں اور وشو جنمت کو یہ دکھانے و سمجھانے کا پریاس کرتے ہیں کہ یہی اسلام ہے. پیغمبر اسلام نے 1443 سال پہلے اسلامی سرکار کا گٹھن کیا اور اس راہ میں انہیں ویبھن پرکار کی کٹھنائیوں کا سامنا کرنا پڑا, پرنتو دھیرے و سنیم سے کام لے کر انہوں نے ایشوریہ مشن پورا کیا.
عرب سماج میں لوگوں میں یدھ ہنسا اور لڑائی آدھ کی بھاؤنا ویاپت تھی, یہاں تک کہ لوگ چھوٹی چھوٹی باتوں پر ایک دوسرے سے لڑ جاتے تھے اور ان کے مدھ ورشوں تک لڑائی اور وواد چلتا رہتا تھا. روچک بات یہ ہے کہ اس پرکار کی لڑائیاں عرب سماج کا مول سمجھی جاتی تھیں. پوتر نگر مدینہ میں اوس اور خزرج نام کے دو قبیلے تھے اور ان دونوں کے بیچ وواد اور لڑائی لگ بھگ 120 سال لمبی چلی.
اس پرکار کے ماحول میں پلے بڑے لوگوں کے مدھیے شانتی استھاپت کرنا کوئی آسان کاریا نہیں ہے, پرنتو پیغمبر اسلام نے اپنے سداچرن سے اور خاص خزرج قبیلے کے لوگوں کو بھی ایک دوسرے کا بھائی بنا دیا اور وہ ایک دوسرے کے ساتھ گھل مل کر رہنے لگے. مہان ایشور پوتر قرآن کے سورہ آل عمران کی آیت نمبر 103 میں اس کاریہ کو بہت بڑی نعمت کے روپ میں یاد کرتا اور کہتا ہے, اللہ کی اس بڑی نعمت کو یاد کرو جب تم ایک دوسرے کے دشمن تھے, ایشور نے تمہارے دلوں میں پریم ڈال دیا اور اس کی دیا و کرپا سے ایک دوسرے کے دھارمک بھائی بن گئے.
دوستو, جب مسلمان ایک دوسرے کے بھائی بن گئے تو سمست سمسیاؤں کے سمادھان کا مارگ پرشست ہو گیا. پیغمبر اسلام نے پوتر نگر مدینہ میں مسلمانوں کو ایک دوسرے کا بھائی بنایا۔ یہاں تک کہ اسلامی روایتوں میں آیا ہے کہ پیغمبر اسلام نے 3 بار یہ کار انجام دیا۔ پہلی بار یہ کار پوتر نگر مکہ میں انجام دیا اور دوسری بار یہ کار پوتر نگر مدینہ میں مہاجرین اور انصار کے مدھ انجام دیا۔ جو مسلمان پوتر نگر مکہ سے مدینہ پلائن کر کے گئے تھے انہیں مہاجرین کہا جاتا ہے، اور جو مدینہ کے رہنے والے تھے انہیں انصار کہا جاتا ہے۔ اور پیغمبر اسلام نے تیسری بار یہ کار ہجرت کے 9 سال پوتر قرآن کے سورہ حجرات کی 10ویں آیت نازل ہونے کے بعد انجام دیا۔
مہانیشور اس آیت میں مومنوں کو ایک دوسرے کا بھائی بتاتا ہے اور کہتا ہے کہ اگر 2 بھائیوں میں مت بھید و وواد ہو جائے تو صلح کرا دو اور ایشور سے ڈرو تاکہ اس کی دیا و کرپا کے پاتر بنو۔ بہرحال پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے چھوٹے بڑے سمست عرب قبیلوں کو ایک دوسرے سے ملا دیا، اس پرکار سے کہ سب ایک راشٹر و سمودائے بن گئے۔
پیغمبر اسلام نے مسلمانوں کو ایک دوسرے کا بھائی بنانے کے علاوہ اپنے بھاشنوں میں بھی بارمبار گھل مل کر رہنے کا آہوان کیا اور فرماتے ہیں، مومن ایک دوسرے کے ساتھ ایک شریر کی بھانتی ہیں، جب شریر کے کسی انگ میں درد ہوتا ہے تو دوسرے انگ بھی بیدار رہتے اور اس کا ساتھ دیتے ہیں۔ روایت میں ہے کہ جب پیغمبر اسلام اپنے کسی مومن بھائی کو 3 دن تک مسلمانوں کے مدھ نہیں دیکھتے تھے تو اس کے بارے میں پوچھتے تھے، اور جب یہ پتہ چلتا تھا کہ وہ یاترا پر گیا ہے تو اس کے لیے خیریت سے واپس آنے کی دعا کرتے تھے، اور اگر وہ نگر میں موجود رہتا تھا تو اس سے ملنے کے لیے جاتے تھے۔
پیغمبر اسلام کا یہ سداچرن مسلمانوں کے مدھ سمبندوں کے گھنشٹ و پرگڑ ہونے کا کارن بنا، اور وہ کٹھن سے کٹھن حالات میں ایک دوسرے کے لیے قربانیاں دیتے تھے، اور نہ کیول قربانیاں دیتے تھے بلکہ قربانیاں دینے میں ایک دوسرے سے پرتسپردھا کرتے تھے۔ مسلمان جب پوتر نگر مکہ سے مدینہ پلان کر کے گئے تو مدینہ واسیوں نے پیغمبر اسلام سے کہا کہ ہے ایشوریہ دوت، آپ ہماری کھجور کے پیڑوں کو ہمارے اور مکہ سے آنے والے مسلمانوں کے مدھ بانٹ دیجیے۔ تو پیغمبر اسلام نے فرمایا، نہیں، تم لوگ ان کی زندگی کی ضرورتوں کو مہیا کرو اور کھجوروں میں انہیں اپنا بھاگیدار بنا لو۔
اسی پرکار بنی نذیر نام کی لڑائی میں بہت ادھک مال غنیمت مسلمانوں کو ملا، اور پیغمبر اسلام جب مال غنیمت کو مسلمانوں میں بانٹنا چاہ رہے تھے تو انہوں نے انصار سے فرمایا، اگر تم لوگ مناسب سمجھو تو سارا مال غنیمت مکہ سے مدینہ پلائن کر کے آنے والے مسلمانوں کے مدھ ہی بانٹ دو، کیونکہ ان کے پاس کچھ بھی نہیں ہے اور تم لوگ کچھ نہ لو۔ اس پر انصار نے کہا کہ ہمیں نہیں چاہیے، آپ انہیں ان کے بیچ بانٹ دیجیے، اور یہی نہیں، ہمارے مال میں سے بھی آپ جتنا چاہیں ان کے بیچ بانٹ دیں۔
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے مسلمانوں کے مدھ ادھک سے ادھک دوستی کے لیے بہت سے سارجنک کاریہ بھی انجام دیے ہیں تاکہ ان سے سب لابھ اٹھائیں۔ مثال کے طور پر پوتر نگر مدینہ میں رومان نام کا ایک کنواں تھا اور اس کنویں میں ادھک پانی نہیں تھا۔ وہ کنواں بنی مزینے قبیلے کے ایک ویکتی کا تھا۔ پیغمبر اسلام نے فرمایا کہ روما کے کنویں کو کون خریدے گا تاکہ وہ خود اور دوسرے مسلمان اس کے پانی سے لابھ اٹھائیں، اور ایشور اس کارے کا بہترین پرتیدان اسے سورگ میں دے گا۔
اس کے بعد ایک مسلمان نے اسے خرید لیا اور اس نے کہا کہ اس کنویں سے دھنی نردھن سب لابھ اٹھائیں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے اس پرکار کے کار سے جہاں لوگوں میں پریم اور دوستی بڑھتی تھی، وہیں پیغمبر اسلام اپنے اس کار سے لوگوں کو اس بات کی شکشا دیتے تھے کہ لوگ ایک دوسرے کو دھیان میں رکھیں۔ یہاں ایک روچک بندو کو بیان کرنا ضروری ہے، اور وہ بندو یہ ہے کہ پیغمبر اسلام مسلمانوں کے مدھ سمبندھوں کو ادھک پرگاڑھ بنانے کے لیے مسلمانوں کی کمیوں کی اندیکھی کرتے اور انہیں معاف کر دیا کرتے تھے۔ اس کا ایک نمونہ احد نام کی جنگ میں دیکھا جا سکتا ہے۔
جنگ احد میں کچھ مسلمان رنکشتر چھوڑ کر بھاگ گئے، جس کی وجہ سے مسلمانوں کی بھاری پراجے ہوئی۔ یہ ایسا وشے تھا جس کی وجہ سے انہیں اسلامی سماج سے الگ تھلگ کیا جا سکتا تھا، پرنتو پیغمبر اسلام نے ان کی غلطیوں کو معاف کر دیا۔ پیغمبر اسلام کا یہ عمل اس بات کا کارن بنا کہ وہ نہ کیول اسلامی سماج سے الگ نہیں ہوئے بلکہ اسلامی سماج میں بنے رہے، اور انہوں نے اپنے اتیت کی غلطیوں کی بھرپائی کی کوشش کی۔
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا سداچرن اس بات کا کارن بنا کہ سمست عرب قبیلے ایمان کی روشنی میں اپنے اتیت کے مدبھیدوں کو بھول گئے اور ایک دوسرے کے ساتھ کھل مل کر رہتے تھے۔ اسی پرکار پیغمبر اسلام کے سداچرن سے مسلمانوں کو یہ سمجھ میں آ گیا کہ ایکتا اور کھل مل کر رہنے میں ہی طاقت ہے۔ پوتر قرآن میں بھی ایکتا پر بہت بل دیا گیا ہے، پر کھیت کے ساتھ کہنا پڑتا ہے کہ سمست مسلمان پوتر قرآن کو مانتے ہیں، پرنتو ادھکانش مسلمان پوتر قرآن اور اسلام کی جیوندائک شکشاؤں پر عمل نہیں کرتے ہیں۔ اگر مسلمان پوتر قرآن کی شکشاؤں پر عمل کرتے تو آج مسلمانوں کا وہ حش نہ ہوتا جو ہو رہا ہے۔
آج 73 سال سے ادھک سمے سے اسرائیلی فلسطینیوں پر اتیاچار کر رہے ہیں، اور زیونی اب تک 10,000 فلسطینیوں کو شہید کر چکے ہیں، جبکہ فلسطینی اپنے وید ادھیکاروں کے لیے لڑ رہے ہیں۔ یہی نہیں، اسرائیل 40 لاکھ سے ادھک فلسطینیوں کو ان کی ماتر بھومی سے نکال چکا ہے، اور وہ دوسرے دیشوں میں بہت ہی دینیہ دشا میں شرنارتھی کا جیون ویتیت کر رہے ہیں۔ جبکہ پیغمبر اسلام نے فرمایا ہے کہ مومن ایک شریر کے انگ کی بھاتی ہے، جبکہ شریر کی کسی انگ میں پیڑا ہوتی ہے تو دوسرے انگ بیدار رہتے اور اس کی سہایتا کرتے ہیں۔ اگر مسلمان واسطوں میں پیغمبر اسلام کی حدیث پر عمل کرتے تو فلسطین سمسیا کا سمادھان بہت پہلے ہو چکا ہوتا، پرنتو آج بہت سے مسلمان نہ کیول فلسطینیوں کا سمرتھن نہیں کر رہے ہیں بلکہ وہ اتگرہنکاری اسرائیل سے سمبندھوں کو سامانیہ بنانے کے پریاس میں ہیں۔
بہرحال پیغمبر اسلام کے جیون کال میں مسلمان گھل مل کر رہتے تھے، اور ان کے گھل مل کر رہنے کو کافروں اور یہودیوں نے اپنے لیے خطرہ سمجھا، اور مسلمانوں سے مقابلے کے لیے انہوں نے آپس میں سینے سمجھوتا کیا۔ پیغمبر اسلام نے بھی خطرے کو کم کرنے کے لیے بنی اسد اور بنی غطفان نام کے دو قبیلوں سے سمجھوتا کیا، اور اس بات کے پرتی وچن بدھ ہوئے کہ دشمن کے حملے کے سمے ایک دوسرے کی سہایتا کریں گے۔ پرنتو جب ان دونوں قبیلوں نے دیکھا کہ دشمن بھاری تیاریوں کے ساتھ سوئم کو مسلمانوں کے مقابلے میں تیار کر لیا ہے تو وہ ڈر گئے اور خطرے کا آبھاس کیا، اور پیغمبر اسلام کے ساتھ سینک سمجھوتا جو کیا تھا اس پر بھی انہیں پچھتاوا ہو گیا۔ اس کے بعد ان لوگوں نے اپنے آپ سے کہا، ہم اس بات سے ڈرتے ہیں کہ ایشور نے حضرت محمد کی مدد کا جو وعدہ کیا ہے کہیں وہ نہ کرے اور انہیں اکیلا چھوڑ دے۔ اس وقت ہم یہودیوں اور انیک ایشور وادیوں کے مقابلے میں اکیلے ہو جائیں گے، اور ہمارے پاس کوئی آشرے استھل بھی نہیں ہوگا، اور اس کام سے ہم اپنے دشمنوں کی سنکھیا میں بھی وردھی کر لیں گے، اور اس کی آرتھک گھیرا بندی سے بھی سرکشت نہیں رہیں گے۔ تو اس سے پہلے کہ ادھک دیر ہو جائے ہم پیغمبر اسلام کے ساتھ اپنے سمجھوتے کو ختم کر لیتے ہیں۔ یہ وہ وقت تھا جب پوتر قرآن کے سورہ حج کی 15ویں آیت نازل ہوئی، جس میں مہان ایشور نے ان لوگوں کی تیور بھرتنا کی ہے جنہوں نے پیغمبر اسلام سے سندھی ختم کر لی۔
تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
شروتاؤ، یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ سبھا کے انت میں مکھیہ سماچاروں کا سارانش ایک بار پھر سن لیں۔ ایرانی راشٹرپتی سے ملاقات میں ورشٹھ نیتا نے موجودہ سرکار کی سراہنا کی ہے۔ ہنسا کے لیے صدر نے عراقی جنتا سے معافی مانگتے ہوئے اپنے سمرتھکوں سے گرین زون خالی کرنے کی اپیل کی ہے۔ ایرانی راشٹرپتی نے کہا ہے کہ سعودی عرب کے ساتھ اچھے سمبندھ تہران اور کھیتر کے ہت میں ہیں۔ غلام نبی آزاد کے سمرتھن میں 64 کانگریسیوں نے پارٹی سے استعفیٰ دے دیا ہے۔ اسی کے ساتھ ہمیں اجازت دیجیے، خدا حافظ۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔